अगली आयात पढ़ने से पहले थोड़ा सा इसके बारे में बता दूं कि हम आगे क्या पढ़ने वाले हैं। शुरू सूरत में आपने देखा था यतीम बच्चों के बारे में और औरतों के बारे में हमने ख़ास तौर पे अहकामात पढ़े थे और उनके हकूक़ अदा करने का जो बताया गया था, क्योंकि जाहिलियत के दौर में अक्सर तो ये था कि मीरास देते ही नहीं थे, ना औरतों को देते थे, बच्चों को वैसे ही नहीं समझते थे कुछ के, क्योंकि छोटे बच्चे वो कहाँ मांगेंगे, या तो सिर्फ सबसे बड़ा बेटा ही सब कुछ ले जाता था, या फिर इस तरह से नाइंसाफ़ी की तकसीम होती थी। तो नाजायज़ तौर पे दूसरों के माल हड़प कर जाना ये बहुत आम था। इसी तरह जो औरतें बेवा हो जाती थीं उन, या जो बच्चियां यतीम होती थीं उनको जो उनका वली होता था वो ही उनसे निकाह कर लेता था और उनको मेहर नहीं देता था, इसलिए कि अगर वो मालदार हैं तो फिर इसका सारा माल मुझे मिल जाए, और अगर वो शक्ल व सूरत में बेचारियाँ कोई वाजिबी सी होती थी, शक्ल उनकी अच्छी नहीं लगती थी, तो ना खुद उनसे शादी करता था ना बाहर करता था, कि बाहर अगर करूँगा तो ये सारा तो पैसा चला जाएगा मेरे से, तो अभी तो मैं कब्ज़ा करके बैठा हूँ, तो पड़ी रहे इसी तरह, तो वो पड़ी रहती थी सारी ज़िंदगी ऐसे। तो इतनी ना इंसाफियाँ होती थी कि मतलब उसके बारे में अहकाम दिए गए। अब उस वक़्त लोगों ने कुछ सोचा कि शायद ये अभी वक्ती तौर पर अहकाम दिए गए हैं, शायद हो सकता है ये अहकाम बाद में मनसूख हो जाएं, और बाज़ इसके मुंतज़िर ही थे, इंतज़ार में ही थे कि जब ये मनसूख हो जाएंगे तो फिर बस ठीक है। बाज़ ने ये किया कि ये जाके आप सल्लल्लाहु अलैहि वसल्लम से पूछना चाहिए, और उन्होंने आके पूछा, और अल्लाह ताला ने औरतों के बारे में अहकाम दिए और मज़ीद भी कुछ बातें बता दी गई यहाँ पर। तो अब हम देखते हैं यहाँ पर कि क्या फतवा इस बारे में हुआ। वह यस्तफ़्तूना का, और वो फतवा मांगते हैं आपसे किस बारे में, फिन निसार, औरतों के मामले में। अब यहाँ पे एक हमें बहुत ज़बरदस्त बात पता चलती है, वो ये कि सहाबा कराम को फिक्र थी औरतों के हकूक़ के बारे में। क्यों? अक्सर तो फतवे ये पूछे जाते हैं कि हमारे हकूक़ क्या हैं, लेकिन उनको क्या फिक्र थी कि ये ना हो कि हम हकूक़ यहाँ पे अदा ना करें तो क़यामत में हमारी पकड़ हो। लेकिन देखिए ना, आज के सवालों में और उस वक्त के सवालों में कितना फ़र्क था। आज कोई नहीं पूछता कि मेरे शौहर का मेरे पे क्या हक़ है, कोई नहीं पूछता कि फ़लां का मेरे पे क्या हक़ है, कहते हमारे हकूक़ बताएं, हमारे हकूक़ क्या हैं, उसका हमें शौक़ होता है। और आज औरतों का दिन मनाया जाता है, बच्चों का दिन मनाया जाता है, मगर फिर भी उनको हकूक़ नहीं मिल रहे। देख रहे हैं आप, फिर भी बच्चों के हकूक़ मारे जाते हैं, औरतों के साथ क्या सलूक होते हैं। तो इस्लाम ने जो हमें हकूक़ बताए, इस्लाम ने जो हकूक़ दिए बच्चियों को, ख़ास तौर पे उनको ज़िंदा दरगोर कर दिया जाता था, उनको तक विरासत में हिस्सा दे दिया, तो ये बहुत एक बड़ी बात थी उस माशरे में, और उसकी इम्प्लीमेंटेशन होना बहुत बड़ी बात थी। देखिए आज कवानीन बना के भी नहीं हो रहे इम्प्लीमेंट, तो उस वक़्त सिर्फ अल्लाह ताला की तरफ से जब अहकामात आ गए तो उस माशरे ने, जो इस्लामी माशरा था जहाँ पे वाकई मुसलमान रहते थे, मोमिन रहते थे, उन्होंने कैसे इनको कबूल किया। हालांकि उनके लिए कितना मुश्किल था ना, जिन्होंने कभी इस तरह से कभी दिया ही नहीं है किसी को इस तरह के हकूक़। और तीसरी आप एक और बात इसमें नोट करें कि अल्लाह ताला ने कितनी इज्जत बख्शी है औरत को, कि औरतों के मामले में फरमाया कुल अल्लाह युफ्तीकुम फीहिन, अल्लाह फतवा देता है इनके बारे में। फतवा क्या चीज़ होती है? किसी भी, यानी कोई भी अगर कोई ऐसा मामला है तो उसके बाद में शरीयत क्या कहती है उसको फतवा कहते हैं, शरीयत का हुक्म क्या है, इसीलिए हम कहते हैं ना हम आपसे फतवा मांगते हैं, यानी शरीयत इस मामले में अल्लाह का हुक्म क्या है, अल्लाह की शरीयत क्या कहती है। तो हालांकि पूरे कुरान में जितने अहकाम आते हैं अल्लाह की तरफ से ही है ना, ये तो अल्लाह ही का कलाम है ना, लेकिन ख़ास तौर पर यह कहा गया अल्लाह तुम्हें फतवा देता है। क्यों? देखिए, एक मैं अपने बच्चे को कहूँ कि बेटा ये काम करो, दूसरे मैं कहूँ तुम्हारी माँ तुम्हें हुक्म देती है कि तुम ये कहो, तो फिर कितनी इसमें यानी इन्फोर्समेंट आ जाती है ना, कितनी बड़ी बात आ जाती है। तो ये कोई मुफ्ती साहब फतवा नहीं दे रहे, कोई आपके मस्जिद के मौलवी साहब फतवा नहीं दे रहे, अल्लाह ताला खुद फतवा दे रहा है इन औरतों के मामले में। ठीक है, तो ये बहुत एक बड़ी इज्जत भी औरत को, और ये समझें कि एक बेसहारा औरत, एक ऐसी बच्ची जो यतीम हो गई है, اس کے ساتھ اللہ کھڑا ہوا ہے. دنیا میں تو نظر نہیں آتا کہ کوئی بھی اس کی سپورٹ میں ہے, کوئی اس کے پوچھنے والا نہیں. ان کے ساتھ جو مرضی سلوک کرو, ان کو ایسے ہی ڈالے رکھو, ان کے مال ہڑپ کر لو, کون پوچھے گا ہمیں؟ لیکن یاد رکھنا کوئی انسان نہیں کھڑا ہوا, اللہ کھڑا ہوا ہے. اور یہ حضرت عائشہ فرماتی ہیں, بخاری میں آیا کہ اس سے مراد وہ شخص ہے جس کی پرورش میں کوئی یتیم بچی ہو جس کا ولی وارث بھی وہی ہو, یعنی اس کا وارث وہی اس کا ولی بنا, مال میں شریک ہو گیا, اب کیونکہ ساتھ وہ بھی شریک تھا, اب چاہتا ہے, ہو سکتا ہے چچا ہو, اب چاہتا ہے یہ کہ اس یتیم بچی سے, نہیں چچا تو نہیں ہو سکتا ظاہر ہے کیونکہ آگے اس یتیم بچی سے میں نکاح کروں, ہو سکتا ہے کوئی اور رشتہ دار ہو, تو اب وہ وارث بھی ہے اور وہ اس کا ولی بھی ہے, اس کی گارڈین بھی ہے. اب اس بچی سے وہ نکاح کرنا چاہتا ہے لیکن اس بنا پر اور جگہ اس کی شادی روکتا ہے, ایسے شخص کے بارے میں یہ آیات اتری. اب دیکھیں وہ چاہتا ہے کہ میں خود ہی نکاح کر لوں, نہ اس کو کوئی چیز دینی پڑے گی, نہ کوئی مہر دینا پڑے گا, نہ کچھ ہے, تو مال بھی میرا ہو جائے گا, اور اس کے بعد نہ اس کو صحیح سے حقوق دیتا ہے. حقوق کس لیے نہیں دیتا؟ دیکھیں جب ایک عورت کے پیچھے اس کی فیملی کھڑی ہوتی ہے نا, تو دوسرے کو ڈر ہوتا ہے کہ اس کے پاس فیملی سپورٹ ہے یا اس کے کوئی بھائی, اس کے باپ وغیرہ. آج بھی دیکھیں ہم اسی جہالت کے معاشرے میں آج بھی رہ رہے ہیں, اس لیے بڑی آسانی سے آپ کو یہ آیتیں سمجھ آ جائیں گی. کوئی ایسی مشکل بات نہیں ہے کہ کوئی 1400 سال پہلے کی یہ آیتیں ہیں, آج بھی جہالت اسی طرح موجود ہے, کوئی فرق نہیں آیا. تو اللہ تعالیٰ یاد رکھو تمہیں فتویٰ دیتا ہے کیا, اور وما یتلا علیکم فی الکتاب فی یتام النساء, جو کتاب میں پڑھا جاتا ہے تم پر, کیا کتاب میں جو پڑھا جاتا ہے, یعنی کتاب میں سے مراد کیا ہے؟ اب آپ نکالیں سورۃ النساء کی آیت نمبر 3 جو ہم نے پڑھی تھی پہلے, وَإِنْ خِفْتُمْ أَلَّا تُقْسِطُوا فِي الْيَتَامَى فَانْكِحُوا, اگر تمہیں خوف ہو کہ تم انصاف نہیں کر سکو گے یتیم لڑکیوں کے بارے میں, ان سے انصاف نہیں کر سکو گے, فَانْكِحُوا, تو نکاح کر لو, مَا طَابَ لَكُم مِّنَ النِّسَاءِ مَثْنَى وَثُلَاثَ وَرُبَاعَ, تو نکاح کر لو جو تمہیں پسند آئیں, جو تمہاری پسند کی ہوں عورتوں میں سے, چاہے 2 کر لو, 3 کر لو, 4 کر لو, یعنی اور عورتوں میں سے کر لو, ان کے ساتھ نہ کرو پھر. اور اگر تمہیں یہ ڈر لگتا ہے نا کہ میں یہ یتیم بچی ہے, ظاہر ہے ذہن میں ایک آ جائے گا کہ بھئی کوئی بات نہیں, اس کو کون پوچھے گا, تو میں اب جو بھی اس کے ساتھ سلوک کروں مجھے کوئی ڈر نہیں ہے, اس کے ساتھ ظلم بھی کر لیا تو کوئی مسئلہ نہیں ہے, اس کو نہ نفقہ نہ صحیح دیا, اس کو مہر نہیں دیا, اس کو صحیح اس کے ٹائم نہیں دیا, اس کی باری نہیں مقرر کی, اور وہ اس میں لگے رہے اور یعنی اور جگہ پہ شادی کر لی تو وہاں پہ زیادہ, تو تم اور کسی سے کر لو, اس لڑکی سے مت کرو, یعنی یہ ایک منع کر دیا گیا. اب اس کے اندر بھی ایک مسئلہ پیدا ہو گیا تھا کہ بعض لوگوں نے کہا اچھا ہم خود نہیں کر سکتے, تو اب خود نہیں کر سکتے تو اب بٹھائے چھوڑیں ان کو, بٹھائے چھوڑیں ان کو, باہر بھی نہیں کوئی مل رہا تو بس بیٹھی رہیں. اب چاہے گھر کے اندر کوئی اور اچھا رشتہ موجود ہے لیکن نہیں کرنا کیونکہ اللہ تعالیٰ نے تو حکم دے دیا باہر کر لو, ان کے ساتھ نہ کرو. تو بات یہ تھی کہ انصاف کرنے کو کہا گیا ہے کہ اصل میں بات تو ہے انصاف کی, اگر انصاف کر سکتے ہو پھر تو کر لو, اس لیے دوبارہ ایک فتوے کی ضرورت آئی, کہ ورنہ یہ بات آیت 3 اور 4 کے اندر ساری بات کلیئر ہو چکی ہے. وہ 3 اور 4 ہے نا, وہ یہاں پہ لکھ لیں. فی الکتاب کا مطلب کیا ہے, یعنی اس سورت کی آیت 3 اور 4 میں اس بات کی وضاحت ہو چکی ہے, تمہارے پر پڑھ دیا گیا یہ حکم ہے یتیم اور بچیوں کے بارے میں, سمجھا گئی بات. اللاتی لا تؤتونہن ما کتب لہن, وہ جو نہیں تم دیتے ان کو لکھا گیا ہے جو ان کے لیے جو مقرر کیا گیا وہ نہیں تم دیتے ان کو, یعنی جن لڑکیوں کو تم یتیم دیکھ کے ان سے نکاح تو کرنا چاہتے ہو لیکن ان کا حق مہر ان کو نہیں دیتے, یا ان کی وراثت بھی تو لکھا گیا نا, مقرر کیا گیا, وہ بھی نہیں ان کو دیتے. اچھا آپ دیکھیں نا, بعض دفعہ جب ایسی بچیاں ہوتی ہیں یتیم ہوتی ہیں تو لے آتے ہیں ان کو مہر ادا کیے بغیر, شادی کر لیتے ہیں, اور جو ذمہ داری مرد پہ ہے شوہر کے طور پر وہ بھی اچھی طرح پوری نہیں کرتے, ان کے مطلب اپنے ازدواجی جو حقوق ان کے ہیں وہ بھی نہیں پورے کرتے کہ اس کا کون ہے وہ, تو یہ بیچاری کہاں سے پوچھے گی. وَتَرْغَبُونَ أَن تَنْكِحُوهُنَّ, اور تم رغبت بھی رکھتے ہو کہ تم نکاح ان سے کرو, تم تو تمہاری رغبت یہ, تم چاہتے بھی ہو ان سے نکاح کرنا. یہ دو معنوں میں آتا ہے, ایک تو معنی یہی ہے جو میں نے ابھی آپ کو بتا دیا کہ تمہیں رغبت ہے ان سے نکاح کرنے کی, ہو سکتا ہے وہ مالدار ہیں, ہو سکتا ہے کوئی اور وجہ سے رغبت ہو, تم کرنا بھی چاہتے ہو, लेकिन तुम मेहर नहीं देना चाहते, उसके बाद विरासत नहीं देना चाहते या हक मेहर नहीं देना चाहते, दोनों चीजें हो गई ना। तो नंबर वन क्या है, अल्लाती ला तू ना हन्ना माँ कुति वाला हन्ना, ये लिखें। और नंबर टू लिखें आगे, तरगबूना अंतन के हो हन्ना, तुम ये भी चाहते हो कि तुम उनसे निकाह करो। और इसका दूसरा माना है कि तरगबूना के बाद अन जो था, अन आइन नून अन, ये महजूफ है। महजूफ का मतलब क्या, यहाँ पे है नहीं, मगर इसका अन जब आ जाता है तो इसका मतलब होता है बजाय अट्रैक्शन होने के रिपेल होना, और किसी से दूर होना, किसी से मतलब एक है ना रगबत कि उसकी तरफ आप अट्रैक्ट हो रहे हैं, और दूसरा है उससे दूर होना। तो तरगबूना अन के तुम उससे निकाह भी नहीं करना चाहते, तुम्हारा दिल नहीं है उनसे निकाह करने का, मगर क्यों करते हो, इसलिए कि उनके पास माल है, इसलिए माल है, माल की वजह से करना चाहते हो कि माल ना चला जाए। तो दोनों माने यहाँ पे आप समझ लें। वल मुस्तदाइफीन मिनल विल्दान, और अल्लाह ताला किसके बारे में फतवा देता है, यहाँ पे लिख दें, और अल्लाह फतवा देता है कमजोर समझे जाने वाले बच्चों में से, उन बच्चों के बारे में जो कमजोर समझे जाते हैं, यानी यतीम बच्चों के बारे में भी तुमसे तुम्हें फतवा देता है, क्योंकि उनके लिए भी, उनके ऊपर भी बहुत ज्यादतियां होती थी ना। क्या फतवा देता है, वह अन तकूमू लिल यतामा बिल क़िस्त, के ये कि तुम कायम रहो यतीमों के लिए इंसाफ पर। जो यतीम हैं, चाहे वो बच्चियां हैं, चाहे वो बच्चे हैं, कमज़ोर समझे जाने वाले बच्चे हैं, तुम चाहे उनसे निकाह, तुम ये सोचते हो कि हम इनको मेहर नहीं देना पड़ेगा, तुम उनसे शादी भी करना चाहते हो, लेकिन असल बात क्या है, इंसाफ पे कायम रहो। तुम निकाह कर सकते हो, ऐसा नहीं है कि निकाह नहीं कर सकते। जैसे आयत 3 के अंदर हमने पढ़ा कि भाई अगर तुम्हें डर है कि तुम नहीं इनके साथ इंसाफ कर सकते, तो फिर किसी और से कर लो। तो असल बात यह है कि तुमने इंसाफ पे कायम रहना, अगर कर सकते हो इंसाफ तो फिर उनसे निकाह कर सकते हो। क्या बात, उम्मीद है कि समझ आ गई होगी। वमा तफालू मिन खैरिन फइन्नल्लाह काना बिही अलीमा, जो भी तुम नेकी करोगे, याद रखना इसका रिकॉर्ड अल्लाह के पास मौजूद है, अल्लाह खुद जानता है, वो जानने वाला है, वो देख रहा है। तो इसमें उनके बारे में, उनके हकूक़ के बारे में बात की गई, और जो जुल्म लड़कियों के साथ होता था, ख़ास तौर पे लड़कियों के साथ उस माशरे में, उसके ऊपर बात की गई। इसी तरह लड़कियों के अलावा जो छोटे बच्चे थे ना, चूँकि वो भी अपने हकूक़ खुद नहीं ले सकते, तो उनके ऊपर भी जुल्म होता था। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स यतीम की किफालत करता है, क़यामत के दिन मैं और वो यूं होंगे, जो दो उंगलियां आप सल्लल्लाहु अलैहि वसल्लम ने जोड़ के दिखाई कि इस तरह से होंगे। और इसी वजह से इतनी इंस्ट्रक्शंस भी आई हैं, आपने देखा है हमने जो सूरह शुरू हुई थी ये, तो कितनी डिटेल के अंदर पढ़ा है कि इनके माल के साथ क्या करना है, इनके निकाह के साथ मतलब निकाह जब होना है तो उसके बारे में क्या अहकाम हैं, बहुत कि भाई सुफहाँ हैं तो उनको ना दो, आपने सारा ये सब पढ़ा है। और जल्दी जल्दी भी ना खा लो कि उनका माल ही ख़त्म हो जाए, बस अदल और इंसाफ करना है कि उनकी बेहतरी, जिसमें उनकी खैरखाही हो, वो करो। इन्हें मरातुन खाफत मिन बालिहा नुशूज़न, अच्छा अब पहले हमने पढ़ा था कि अगर कोई मर्द ये देखे कि उसकी बीवी के अंदर कोई नुशूज़ है, उसकी बीवी में सरकशी है, और उसके अंदर हमने सारा ये पढ़ा था कि वो बदतमीज़ी करती है, मियाँ को कुछ नहीं समझती, उसको हकीर समझती है, उसको अपने से कमतर समझती है, ऐसे करती है, ये सब चीज़ें पढ़ी थी। तो फिर हमने क्या पढ़ा था कि उसको के साथ कैसे कहा जाए, उसके साथ उसको अच्छी नसीहत की जाए, उसका बिस्तर अलग किया जाए, फिर ऐसी हल्की मार का भी पढ़ा था हमने। तो ये सारे हमने स्टेप्स पढ़े थे। अब क्या है, कोई औरत है जो अपने हस्बैंड में देखती है कि हस्बैंड बदसलूकी करता है, हस्बैंड ज्यादती करता है, हस्बैंड कुछ चढ़ाई करता है, बुरा मामला करता है उसके साथ, अब औरत ये सख्ती बर्दाश्त कर रही है, आदमी हो सकता है इस वजह से करता हो कि उसका ध्यान कहीं और हो, या उसको ये औरत अच्छी नहीं लगती, या मिजाज नहीं मिलते, अब एराजन या वो औरत देखती है कि मियाँ कि मेरे पर तवज्जो नहीं है, या तवज्जो अब नहीं रही, या हकूक़ ज़ौजियत अदा नहीं करता, बेरुखी करता है, तवज्जो नहीं देता, तो उसको ये लगता है कि मुझे तलाक दे देगा ये। अब एक तो तरीका ये है कि भाई मामला ख़त्म कर दिया जाए, तलाक वो दे दी, हस्बैंड से वो तलाक मांग ले और मामला ख़त्म हो जाए, फिर तो आपको सारा पता है ना कि कैसे है। लेकिन फॉर एग्ज़ाम्पल औरत कहती है कि भाई मेरे पर ये सख्ती तो कर रहा है, मुझसे इस तरह से अच्छा सलूक नहीं करता, इसका ध्यान कहीं और है, इसकी मेरे ऊपर तवज्जो नहीं है, तो ये कहीं और करना चाहता है, मुझे लगता है कि ये मुझे तलाक दे देगा। ठीक है, अब औरत कहती है कि मुझे तलाक ना ये दे, क्यों ना दे, हो सकता है कि उसके बच्चे हैं, वो कहती है मेरे बच्चों का क्या बनेगा, हो सकता है कि और कोई ऐसे हालात हो गए हों कि वो कहे कि भाई मेरे तो पीछे ना माँ बाप हैं ना मेरा कोई और देखने वाला है, मैं किधर जाऊंगी। तो अब वो उसके पास एक रास्ता है कि वो आदमी को साथ गिव एंड टेक करके कुछ चीज़ पे राज़ी कर ले, अपने बाज़ हकूक ना मांगे उससे, कहे कि ठीक है मैं तुमसे हकूक नहीं मांगती अपने, तो लेकिन तुम मुझे रहने दो अपने पास, तुम मुझे तलाक ना दो। लेकिन ये जो तीनों आयतें हैं ना, इनमें आप देखेंगे अज़दवाजी जो ज़िंदगी है उसके जो बहुत तलख पहलू हैं ना, उनके बारे में इंस्ट्रक्शंस दी गई हैं। हर जोड़े में कभी ना कभी, हर कपल में कोई ना कोई ऐसी बातें पेश आ जाती हैं जो लड़ाई झगड़े या ये चीज़ें, जाहिर है दो इंसान ही हैं दोनों ही, कोई बाहमी रंजिश हो जाती है, मगर अगर हर वक्त की कोई ऐसी मसले रहे, हर वक्त के कोई बिल्कुल चैन नहीं है घर में, अब क्या किया जाए। दुनिया भी उनकी समझ लें दोनों की एक जहन्नुम बन जाती है ना, और बाज़ दफ़ा तो ये चीज़ें बढ़ते बढ़ते दो ख़ानदानों में दुश्मनियाँ पड़ जाती हैं। तो फिर कुरान करीम में मर्द और औरत दोनों के जज्बात का ख्याल रखा गया, उनको सामने रख के एक ऐसी बात बताई गई, इंस्ट्रक्शंस दी गई, जिस पे अमल करके दुनिया में भी इंसान सुखी रह सकता है। और इंसान को, हर एक इंसान का राइट है कि वो दुनिया में सुख के साथ रहे, ये नहीं है कि घर हेल बना हुआ है तो बस वो उसी में रहे। तो अगर यहाँ पे ये सिनेरियो दिया गया है, इसमें आप लिख लें ये उस सिनेरियो में है, ये इंस्ट्रक्शन 128 आयत की, जब औरत को शक है कि आदमी उसको तलाक दे देगा, अब चाहे उसकी बेरुखी वो देख रही है, चाहे वो ये देख रही है मेरे साथ अब बदसलूकी करना शुरू हो गया, पहले तो अच्छा भला होता था, पता नहीं इसको क्या हो गया, अब लगता है कि इसने मुझे छोड़ देना। ठीक है, अब या हो सकता है बातों में बनती भी नहीं है बिल्कुल, अब शौर तलाक देना चाहता है, वो कह भी रहा है ऐसा, लेकिन औरत नहीं लेना चाहती। ठीक है, औरत नहीं लेना चाहती, ये तब का केस है। अब ये इसके बारे में एक ये भी आता है कि हज़रत सौदा जो थी, काफ़ी बड़ी उम्र की थी वो, तो उनको ये लगा कि आप सल्लल्लाहु अलैहि वसल्लम मुझे तलाक दे देंगे, तो उन्होंने फरमाया कि आप मुझे तलाक ना दें, हाँ मेरी बारी का दिन हज़रत आयशा को दे दें, मैं क़यामत के दिन चाहती हूँ कि मैं आपकी अजवाज में से खड़ी हूँ। तो उस पर ये आयत नाजिल हुई थी कि कोई हरज नहीं है, फ़ला जुनाह अलैहिमा अन युस्लिहा बैनहुमा सुलहन, कि कोई हरज नहीं है अगर दोनों इस्लाह कर लें आपस में, सुलह करना। यानी अब क्या है, सुलह क्या होगी इसमें, कि अब औरत को लग रहा है ये आदमी मुझे डिवोर्स करने लगा, मुझे नहीं चाहिए डिवोर्स, तो अब वो कहती है कोई हकूक मैं छोड़ देती हूँ, देखें ठीक है मैं आपसे खर्चा नहीं मांगूंगी, या मेरा खर्चा आधा कर दें, या आपने दूसरी शादी करनी है ना तो ठीक है आप उसके पास रहे, हफ्ते में एक दफ़ा आ जाया करें मेरे पास, या महीने में एक दफ़ा आ जाया करें, या एवरी अदर डे आ जाया करें, रोज़ यहाँ पे नहीं रहने की ज़रूरत, आप उसके साथ रह लें थोड़ी देर के लिए आ जाया करें, इस तरह से करके किसी चीज़ पे भी, यानी गिव एंड टेक करके कुछ कॉम्प्रोमाइज़ कर किया जा सकता है। ठीक है, तो अब इसमें देखें, अब ज़रूरी नहीं है कोई यही वजह हो कि आदमी कोई बहुत ऐसा है कि उसका कहीं और दिल आ गया, कभी कभी ऐसे भी होता है कि एक आदमी की एक औरत के साथ नई सोच मिल रही है, आदमी को वो पसंद नहीं है, या वो इस औरत से औलाद नहीं हुई, वो और शादी करना चाह रहा है, या और बीवी का रवैया इतना बिगड़ा हुआ रहता है, या वो हकूक अदा नहीं करती, या जो भी रीज़न हो सकता है। ठीक है, वजह नहीं कुरान ने बताई, सिर्फ ये बताया कि मर्द मुँह फेरने लग गया, जो भी वजह हो। अब औरत अगर कुछ मामलात पे नरमी का रवैया कर ले तो सुलह हो सकती है, ये भी रह सकती है, और वो आदमी और भी ला सकता है, वैसे वरना अदरवाइज क्या होगा। देखिए वहाँ पे हमने क्या पढ़ा था आयत 3 में, फइन खिफ्तुम अल्ला तअदलू फवाहिदतन औ मा मलकत अयमानुकुम, अगर तुम्हें ये डर है ना कि तुम अदल नहीं कर सकोगे तो फिर तुम एक ही रखो, तो अदल करना ज़रूरी है, अदरवाइज क्या होगा, क़यामत के दिन अगर कोई ऐसा आदमी होगा कि जो उसने अदल नहीं किया होगा, इंसाफ नहीं किया होगा दो बीवियों में, तो उसका आधा धड़ वो क़यामत के दिन ऐसे आएगा कि उसका आधा धड़ जो होगा वो गिर चुका होगा, यानी पैरालाइज हो चुका होगा, एक ही की तरफ अगर वो झुक गया होगा तो इसलिए لازم ہے کہ دونوں میں عدل کریں. لیکن یہاں پہ کیا ہے، چونکہ اس طرح کی کوئی مسئلہ، ایسے مسئلے مسائل آ رہے ہیں، اس کی وجہ سے عورت کہتی ہے بجائے مجھے طلاق دینے کے، بجائے میں کہیں کدھر ٹھوکریں کھاتی پھروں گی، چلو تمہارا نام ہی صحیح کہ کم از کم شادی شدہ رہوں گی، کوئی ایسی بات نہیں ہوگی کبھی بچوں کی وجہ سے یا جو بھی میں نے بتایا ریزن. اور صلح خیر، اور صلح خیر ہے، یعنی ایسی صورت میں آئیڈیل تو نہیں کسی عورت کو، اس عورت کو مل رہا. ظاہر ہے آئیڈیل تو یہ ہوتا کہ اگر انصاف ہوتا وہ دوسری بیوی بھی لے آتا، لیکن اس کے ساتھ انصاف کے ساتھ چلتا، لیکن یہاں پہ آئیڈیل تو نہیں مل رہا. مگر دیکھیں کسی طرح بھی اگر نبھا ہو رہا ہے تو اس کے اندر ہی خیر ہے. وَأُحْضِرَتِ الْأَنفُسُ الشُّحَّ، لیکن جو نفسوں کے اندر شوہ رکھی گئی ہے، یعنی شوہ کا مطلب کیا ہوتا ہے، بخل بھی ہے اور حرص بھی ہے، دونوں رکھے گئے ہیں. تو نفس کے اندر یہ جو شوہ ہے، اس کی وجہ سے ہر کوئی چاہتا ہے کہ مجھے زیادہ مل جائے. وَأُحْضِرَتِ الْأَنفُسُ الشُّحَّ، اور موجود رکھا گیا نفسوں میں بخل کو، یعنی تنگ دلی لوگوں کے اندر ہوتی ہے، دونوں طرف سے ہی تنگ دلی ہو جاتی ہے. تو مرد کہتا ہے کہ میں کیوں اپنے سر پہ اس کو رکھوں، جب یہ مجھے پسند ہی نہیں ہے تو میں اس کو کیوں لٹکائے چھوڑوں. تو اس لیے وہ کہتا ہے، وہ چاہتا ہے کہ اس کو فارغ کر دے. کیا عورت کہتی ہے کہ جب دوسری عورت آئے گی تو پھر میرے تو حقوق کم ہو جائیں گے، تو وہ دوسری عورت کو برداشت نہیں کرتی. وہ کہتی میری ہوتے ہوئے دوسری کیوں آئے، یا یہ دوسری کے پاس کیوں جائے. ٹھیک ہے، میں کچھ ایسے ہی کروں کہ دوسری آ ہی نہ سکے، یا میرے پورے حقوق مجھے ملنے چاہیے، میں کسی چیز پہ کمپرومائز نہیں کروں گی. تو اکثر یہ ہوتا ہے کہ دلوں کے اندر نا تنگی آ جاتی ہے. یہاں پہ شوہ کا مطلب ہوتا ہے کہ، یعنی ہرس کس چیز کی ہے، کہ میرے تو حقوق مجھے ملتے رہیں، میں دینے کے معاملے میں میں نہیں دے سکتا یا دے سکتی. تو لوگوں کے دل بہت تنگ ہو جاتے ہیں، جس کی وجہ سے صلح نہیں نہ ہوتی. ہر ایک چاہتا ہے کہ میں اپنے پورے پورے حقوق لوں، دیتے وقت دل تنگ ہوتا ہے. آدمی کہتا ہے میں اس کو سر سے اتاروں، میں اس کو گھر سے نکالوں، نکال کے ہی دم لوں گا. عورت کہتی ہے کہ نہیں، مجھے یہ بھی چاہیے، مجھے وہ بھی چاہیے، تم چاہے دوسری کرو بھی، لیکن میرا پورا حق مجھے ملنا چاہیے. اب اس کی وجہ سے وہ کسی بیچ والے پوائنٹ پہ میٹ ہی نہیں کر پاتے. کیا تو اب وَإِن تُحْسِنُوا وَتَتَّقُوا فَإِنَّ اللَّهَ كَانَ بِمَا تَعْمَلُونَ خَبِيرًا. اب آدمی سے کہا جا رہا ہے کہ تم احسان کرو. دیکھو تمہیں اللہ تعالیٰ نے قوام بنایا، اگر تم احسان کا معاملہ کرتے ہو، بے شک تم طلاق بھی دے سکتے ہو، لیکن اگر کوئی صلح کی صورت نکلتی ہے، کچھ گیو اینڈ ٹیک کی نکلتی ہے، تو اگر تم اچھا کرو گے. احسان کیا ہوتا ہے؟ حق سے بھی زیادہ دینا. چاہے وہ عورت کہتی ہے کہ نہیں مجھے یہ نہیں بھی دو، یہ چیز نہیں کرو، لیکن تم اللہ کا ڈر رکھو، تم اللہ کا ڈر رکھتے ہوئے تم ایسی چیز کے اوپر کمپرومائز کر کے اس کو نہ نکالو. دل کی تنگی تو آڑے آ جاتی ہے، مگر تم اس سے اوپر اٹھ کے معاملہ کرو. ٹھیک ہے، تو اس چیز کو مرد کو یہاں پہ سکھایا جا رہا ہے کہ تم احسان کرو اور تم تقوی اختیار کرو، تو اللہ تعالیٰ خبر رکھتا ہے جو تم عمل کرتے ہو، جو تم منہ سے نکالو گے، جو تم کام کرو گے، جو تم کسی کے ساتھ بھلائی کرو گے، اللہ تعالیٰ تمہیں اس کا اجر دے گا. تو آدمی کو سمجھایا جا رہا ہے یہاں پہ بیسیکلی کہ کس طرح سے اس کو آگے بڑھ کے بہتر رویے، بہتر سلوک کرنا چاہیے، بہتری کا ثبوت دینا چاہیے، اچھے اس کا احسان کا ثبوت دینا چاہیے. بعض اوقات آدمی کیونکہ اتنی زیادتی پتر آتے نا کہ یہ تو عورت کہاں جائے گی، یہ تو اکیلی ہے، اس کے پیچھے ماں باپ بھی فوت ہو گئے ہیں، اب اس کا تو کوئی ہے نہیں، تو کون اس کو رکھے گا، تو جو مرضی اس پہ ظلم کرو. اور بعض دفعہ اللہ معاف کرے عورتیں بھی غلط کرتی ہیں، جب وہ ایکسپلوئٹ کرنے لگتی ہیں، جب وہ کہتی ہیں کہ اچھا بچے بھی اس کی مجبوری ہیں، تو ہم بھی ذرا اس طرح سے اس کو کریں کہ بچے اس کو نہ دکھائیں، اس کا فائدہ اٹھائیں ہم. تو دونوں احسان کی روش اختیار کریں، صلح میں خیر ہے. اگر یہ آپس کے اندر ایسے کچھ گیو اینڈ ٹیک پہ معاملہ طے ہو جاتا ہے تو وہ بہتر ہے. آگے فرمایا اللہ تعالیٰ نے ولن تستطیعوا ان تعدلوا، اور ہرگز نہیں تم استطاعت رکھ سکتے یہ کہ تم عدل کرو، بین النساء، درمیان عورتوں کے. اچھا یہ والی بات خاص طور پہ تمام عورتوں کو خصوصی طور پہ یاد ہی ہوتی ہے کہ قرآن پاک میں اللہ تعالیٰ نے یہ فرمایا کہ تم تو عدل کر ہی نہیں سکتے، اس لیے تم دوسری شادی کرو ہی نہیں. یہ نہیں کہا گیا یہاں پہ، بلکہ فرمایا ہے کہ تم عدل کی ہرگز استطاعت نہیں رکھ سکتے. چاہے ولو ہرس تم، چاہے کہ تم ہرس کرو اس کی، اگرچہ تمہیں اس کی ہرس ہے، چاہے تم چاہتے بھی ہو عدل کرنا، لیکن عدل تم کر ہی نہیں سکتے کیونکہ تمہاری کیپیسٹی نہیں ہے۔ کیوں یہ کہا گیا؟ اس لیے کہ عدل کا معاملہ صرف ظاہری چیزوں سے نہیں ہے۔ ظاہری چیزوں میں تو انسان عدل کر سکتا ہے، مثلاً ایک بیوی کو ایک جتنا نان نفقہ دیا دوسری کو بھی اتنا دیا، جتنا اس کو کھانے پینے کو دیا دوسری کو بھی اتنا دیا، جتنے اس کے پاس ٹائم گزارا اتنا ہی اس کے پاس بھی ٹائم گزارا، یعنی باریاں لگائیں، جیسے آپ صلی اللہ علیہ وسلم نے برابر باریاں لگائی ہوئی تھیں۔ ہر ایک بیوی کی ایک باری ہوتی تھی، عصر کے بعد تمام بیویوں کے پاس تھوڑی تھوڑی دیر کے لیے چکر لگاتے تھے اور سب کا حال احوال کر لیتے تھے، لیکن رات اسی کے پاس گزارتے تھے جس کی باری ہوتی تھی۔ اسی لیے آپ صلی اللہ علیہ وسلم کی ایک دعا بھی ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا، یا اللہ یہ تو میری تقسیم ہے جس کا میں جتنا کا میں اختیار رکھتا ہوں، یعنی جتنے کا میں اختیار رکھتا ہوں یہ میری منصفانہ تقسیم ہے، جن معاملات میں میرا اختیار ہے، ان تو میرا مواخذہ نہ کرنا ان معاملات میں جن میں میرا اختیار نہیں ہے۔ کس پہ انسان کا اختیار نہیں ہوتا؟ دلی میلان پہ، دل کس کی طرف مائل ہے، دل میں کس کی محبت زیادہ ہے۔ ہو سکتا ہے وہ زیادہ خوبصورت ہو جس کی طرف آدمی کا دل ہو، یا ہو سکتا ہے وہ بہت کیئرنگ ہو، ہو سکتا ہے اس کا اخلاق بہت اچھا ہوتا ہے۔ ظاہر ہے دو ڈفرینٹ پرسنز ہیں نا۔ آپ دیکھیں، آپ حالانکہ ہم اپنے پیٹ کی اولاد ہوتی ہے، لیکن اولاد میں سے بھی ایک بچہ زیادہ لاڈلا ہو جاتا ہے، وہ اپنی کیئر کی وجہ سے، اپنے ماں باپ کی زیادہ کرنے کی وجہ سے وہ ماں باپ کو زیادہ پیارا لگتا ہے۔ وہ کہتے ہیں میاں آنکھ کا تارا ہے، باقی کوئی لے کے تو نہیں آئے ہوئے کہیں سے، وہ بھی اولاد ہی ہوتی ہے۔ لیکن اسی طرح یہ بیویاں تو پھر بالکل ایک ڈفرینٹ بات ہے نا، ان کے ساتھ تو کوئی خون کا رشتہ نہیں۔ تو ان میں بھی جب ایک آدمی کے ایک سے زیادہ بیویاں ہوتی ہیں، تو چاہے وہ کتنا بھی کوشش کر لے، لیکن دل پہ تو اختیار نہیں ہوتا۔ ایک دیکھیں دو لوگ ہی ہوتے ہیں، آپ کا ایک کی طرف زیادہ دل مائل ہوتا ہے، دوسرے کی طرف اتنا نہیں ہوتا۔ تو آدمی کوشش کرنے پر بھی اس چیز کو کہا گیا کہ تم چاہے ہرس کرو بھی، کوشش کرو بھی، تمہارا دل چاہتا بھی ہے کہ تم عدل کرو، لیکن نہیں عدل کر سکتا۔ یہ جس کو ایک محبت، ایک پیار، ایک کے لیے آئے گا، وہ دوسری کے لیے نہیں آتا، وہ انسان تو نہیں، اس کا بس تو نہیں ہے اس کے اندر۔ تو یہ اللہ تعالیٰ نے فرمایا کہ تم، یہ تو بات انڈرسٹینڈیبل ہے، ٹھیک ہے، انسان باقی چیزوں میں پورا پورا عدل کرے، جو ظاہری چیزیں ہیں، باری ایک، جتنا وقت ایک، جتنا دونوں کو ایکول دے، کھانا پینا، رہنے سہنے کا، نان نفقہ، ایوری تھنگ ایکول کرے۔ اس میں جس میں انسان کا باسی نہیں، اس میں اللہ تعالیٰ کی طرف سے پوچھ بھی نہیں ہے۔ مگر ایک بات یاد رکھنا، فلا تمیلو کل المیلی فتدروہا کل معلقہ، ایسا نہیں ہو کہ تم مائل ہو جائے، پوری طرح مائل ہو جانا، بس چھوڑ دو دوسری کو لٹکتا ہوا۔ مگر یہ ہرگز جائز نہیں ہے کہ تم ایک کی طرف ایسے مائل ہو جاؤ، پوری طرح مائل ہو جانا، دوسری لٹک رہی۔ لٹکنے کا مطلب کیا؟ بیچاری نہ تو ایسی ہے کہ جس کو شادی شدہ کہا گیا جائے، شوہر والی کہا جائے، نہ ایسی ہے کہ کوئی جو آزاد ہو، کماری ہو، نہیں، یا شادی شدہ میں بھی نہیں آتی، دوسری میں بھی نہیں آتی، غیر شادی شدہ میں بھی نہیں آتی، کیونکہ آدمی نے اس کو ایسا چھوڑا ہوا ہے کہ نہ اس کی کوئی خبر ہے، نہ اس کا کوئی پوچھنا ہے، نہ وہ ہے نہیں ہے، اس کو کوئی فرق نہیں پڑتا۔ اور یہ معاملہ تو آپ معلقہ والا اپنے معاشرے میں اتنے کامن دیکھ سکتے ہیں، کیونکہ ایک آدمی جب ایک سے زیادہ شادی کر لیتا ہے، تو پچھلی بیوی کو ایسے چھوڑ دیتا ہے جیسے کہ اس کا وہ کہیں ایگزسٹ ہی نہیں کرتی، اور بالکل مائل، یعنی جھک جانا، ایک کی طرف اتنا جھک جاتا ہے کہ ساری توجہ، سارا وقت، سارا نان نفقہ، ایوری تھنگ وہ ایک کے لیے۔ ایون یہ جو صلح ہے نا، ایون یہ، اس کے اندر بھی ایسا نہیں ہے کہ ایک کو معلقہ ہی چھوڑ دے۔ ظاہر ہے چلو کمپرومائز کس پہ ہوگا، گیو اینڈ ٹیک ہوگا، معلق اس میں بھی نہیں ہو جائے گا، ایسا نہیں ہوگا وہ اس میں بھی کہ ایک بالکل ہی کہہ دے کہ ہاں بس یہ مجھے طلاق نہ دو، اب اس میں تمہارے نام کے اوپر زندگی بس گزار دوں گی، اب اس کا مطلب ہے کہ تم میرا بالکل ہی پوچھو ہی نہیں، جب وہ زندہ بھی ہے کہ نہیں ہے، کہاں کوئی سالوں سال میں کہیں ایک جگہ کہیں کسی کو دیکھ لیا تو اچھا یہ یہاں پہ، کوئی پتہ ہی اتا نہیں ہے کہ کہاں ہے۔ یہ اسلام میں جائز نہیں ہے۔ ہاں کچھ حقوق میں کمی بیشی وہ ہو سکتی ہے، وقت کم دے دیا دوسری کو، جو پہلی والی بیوی تھی اس کو وقت کم دے دیا،
उसको पैसे कम दे दिए, खर्चा कम दे दिया, उसके साथ इतनी ज्यादा उसके हकूक उस तरह से अदा नहीं किए जिस तरह के दूसरी नई वाली के कर रहा है, वो उतनी हद तक अगर दोनों ने आपस में बातचीत की हुई है ना, तो इस हद तक कॉम्प्रोमाइज होके वो दूसरी को रख सकता है, उस पर उसकी पूछ नहीं होगी क्योंकि आपस में इन्होंने इस पर सुलह कर ली। अदरवाइज अगर नहीं सुलह की भी तो फिर क्यामत के दिन पूछ होगी, क्यामत के दिन ये पूछा जाएगा कि कादनी ने, जैसे मैंने आपको हदीस बताई कि उसका आधा धड़ गिर चुका होगा, इसने हकूक अदा करने थे, इक्वल थे दोनों के हकूक, इसने क्यों नहीं अदा किए। अगर इसके अंदर इस मसले का भी मैं जवाब दे दूं कि अगर कोई औरत ऐसी होती है जिसका शौहर दूसरी शादी कर लेता है और उसके बाद वो कभी कभी इसके पास चक्कर लगाता है, और ये सवाल चूंकि एक सिस्टर का था इसलिए मैं जवाब दे दूं कि फिर क्या इस पहली बीवी के ऊपर ये है कि ये उसके हक अदा करे या इसको नहीं करना चाहिए? नहीं, इसके हक अदा करना चाहिए। ये नहीं कि वो फिर इसको इनकार करे कि तुम तो अब हफ्ते बाद आते हो या दो हफ्ते बाद आते हो तो मेरा तुम्हारा मेरे पर कोई राइट नहीं है और अब कुछ नहीं है मेरा तुमसे ताल्लुक, ऐसे नहीं कर सकते। वो तो बीवी तो है ना उसकी, वो उसका खर्चा तो दे रहा है ना। हाँ, जो पूरे हकूक नहीं अदा कर रहा वो उसकी पूछ होगी। तो यहाँ पे मना किया गया है कि एक बीवी की तरफ ऐसे ना झुक जाओगे, वो दूसरी बेचारी कहीं की रहे ही नहीं। वइन तुस्लिहु वतत्तकु फइन्नल्लाह काना गफूर रहीम, अगर तुम इस्लाह कर लोगे यानी फिक्स करो इस चीज़ को और तुम तकवा इख्तियार करो, अल्लाह से डरो, तो बेशक अल्लाह ताला बख्शने वाला मेहरबान है कि अगर तुमसे कुछ कमी बेशी हो चुकी है या तुम्हारा दिली मिलान में कुछ एक के साथ इतना नहीं दिल मिलता, इतनी जहन नहीं मिलता, सोच नहीं मिलती, तो आप इतना नहीं दिल उसकी तरफ मायल, तो इंसान जाहिर है इसमें खताकार तो होता है लेकिन अल्लाह ताला फिर माफ़ करने वाला है। मगर हाँ, ज़ाहरी हकूक सारे इक्वल अदा करने हैं। आप सल्लल्लाहु अलैहि वसल्लम को सबसे ज़्यादा मोहब्बत हज़रत आयशा से थी, तो अब क्या दिल के ऊपर तो इंसान का ज़ोर नहीं है। वही तफ़रक़ा युग़निल्लाहु कुल्लम मिन सआतिही, अब थर्ड सिनेरियो आ गया। अब ये क्या है, इसमें क्या होगा अगर दोनों साथ नहीं रह सकते? अब जैसे मैंने अभी आपको बताया कि ये नहीं है कि अपनी ज़िंदगी हेल बना लो बस, हमारा मज़हब कोई हिंदुआना नहीं है। हिंदुओं में यह है कि बस एक के साथ शादी हो गई तो बस इसी के साथ कर रहना है, अब ना दूसरी कर सकते हैं ना कुछ है, बस यहीं पे जीना मरना और सब ख़त्म। नहीं, अगर ऐसे हालात हो जाएं, नहीं सोच मिल रही, रोज़ रोज़ की बक बक झक झक चलती है और रोज़ एक ज़िंदगी हराम होके रह गई है, जहन्नम बन गई है, एक इधर को जाता है तो दूसरा दूसरी तरफ को जाता है, कोई गलत ही टांका लग गया हुआ है ये, तो क्या है अगर वो दोनों अलग हो जाएं? अब नहीं, सुलह भी नहीं हो रही, आदमी को वो ये भी नहीं चाहती कि दूसरी शादी करे, वो उसके साथ भी नहीं मैंने रहना, ये भी नहीं हो सकता, सब चीज़ें यानी बिल्कुल कोई कॉम्प्रोमाइज़ का रास्ता है ही नहीं, कोई गिव एंड टेक का नहीं। तो ऐसे हालात में दोनों अगर अलग हो जाएं तो युग़निल्लाहु कुल्लम मिन सआतिही, अल्लाह ताला गनी कर देगा, बेनियाज कर देगा अल्लाह ताला हर एक को अपनी वुसत से। वकानल्लाहु वासियन हकीमा, अल्लाह ताला तो है ही वुसत वाला, यानी वो इतनी वुसत वाला है, उसके खजाने इतने वसी हैं कि वो दोनों को अपनी वुसत से बेनियाज कर देगा। दोनों को ऐसा नहीं होगा, क्योंकि देखिए औरत सोचती है अगर मैं गई तो फिर मेरा क्या होगा, मुझे खाना पीना कहाँ से मिलेगा, मेरे मुझे कौन खिलाएगा पिलाएगा, मैं किधर जाऊँगी? तो अल्लाह उसको भी, अल्लाह बड़ा वसत वाला है, उसके पास सारे ख़जाने हैं, वो उसको भी इतना कर देगा गनी कि उसको इस आदमी की ज़रूरत नहीं रहेगी, इसका भी इंतज़ाम यानी कर देगा। और आदमी ये सोचता है कि अगर ये चली जाएगी तो मेरे घर का क्या बनेगा, मेरा घर वो अपसाइड डाउन हो जाएगा, कौन संभालेगा, क्या होगा? तो अल्लाह ताला उसको भी गनी कर देगा। हो सकता है उस आदमी को उससे बेहतर बीवी दे दे और इस औरत को उससे बेहतर शौहर दे दे जो इनके साथ मैच करता हो। तो दोनों को यानी एक दूसरे की मोहताजी नहीं रहेगी, ठीक है? इसलिए कि बाज़ दफ़ा जब मामला बिगड़ते हैं ना, तो ऐसी सूरत में यही सोच सबसे पहले आती है कि फिर अगर हम अलग हो गए तो फिर क्या बनेगा, किस तरह से चलेगा सारा कुछ? तो ऐसी सूरत में अल्लाह कोई और इंतज़ाम कर देगा। अगर एक दूसरे के हकूक ही नहीं तुम अदा कर पा रहे, अगर एक दूसरे के साथ चल ही नहीं पा रहे, अगर दुनिया के अंदर रहते हुए इंसान की ज़िंदगी अजीरन हुई पड़ी है,
تو الگ ہو جاؤ، یہ حلال ہے، یہ جائز ہے، ٹھیک ہے؟ فوری طور پہ بھی نہیں اس میں پہنچ اس پہ پہنچنا چاہیے، دیکھیں پہلے کچھ سینیریوز بتائے کہ آپ یہ بھی کر سکتے ہو، صلح بھی کر سکتے ہو، صلح میں ہمیشہ خیر ہوتی ہے، لیکن اگر کوئی بھی معاملہ نہیں بن پا رہا تو اس کو حرام بھی نہ سمجھو کہ اگر یہ کر لیا تو حرام ہو جائے گا، ٹھیک ہے؟ یہ راستہ اللہ تعالیٰ نے ہی رکھا ہے، ایسے ہی حالات کے لیے رکھا ہے جہاں پہ کچھ بن نہ پائے، تو یہ اسلام کے کوئی خلاف نہیں ہے۔ وکان اللہ واسعاً حکیمہ، حکیم بھی ہے، حکمت والا بھی ہے۔ یہ دیکھیں اللہ تعالیٰ کی حکمت ہی ہے نا کہ اس نے یہ راستہ ایک کھولا ہے کہ کس طرح سے اگر علیحدگی بھی ہوگی تو کیسے دونوں علیحدہ ہوں، کس طرح آگے ان کا معاملہ چلے گا، یہ سب چیز یہ راستہ کھولنے میں اللہ تعالیٰ کی حکمت ہے۔ اگر سوچیں کہ اللہ تعالیٰ یہ راستہ نہ کھولتا تو لوگوں کی زندگی کتنی دکھ بھری ہو جاتی۔ جس انسان کو یہ کوئی دوست ہے باپ تو ہے نہیں کہ کبھی دیکھا اور کبھی نہیں دیکھا، یا کبھی رشتہ توڑ لیا اور کبھی فون کیا اور کبھی نہیں کیا، یا دوریاں دوریاں ہی ہوتی چلی گئیں، ایسے نہیں ہیں۔ جس بندے کے ساتھ 24/7 رہنا ہو، پھر اگر اس کے ساتھ نہیں مطابقت بن رہی تو یہ اللہ تعالیٰ کی حکمت ہے کہ اس نے ایک راستہ رکھا ہے۔ وللہ ما فی السماوات و ما فی الارض، اور یہ بات پھر آ گئی کیونکہ اس بات کا اب ایک کنکلوژن ہو گیا، یہ بات اب یہاں پہ یعنی کنکلوڈنگ ریمارکس کے طور پہ آ گئی، ساری بحث یہاں پہ مکمل ہو گئی اس چیز کے بارے میں جو تین آیاتیں آئی ہیں۔ اللہ ہی کے لیے ہے جو آسمانوں میں اور جو زمین میں، اس کی وسعت کی بات آئی تھی نا، تو وسعت کا اندازہ تو کرو۔ اللہ وہ ہے کہ ہر چیز کا اصل مالک تو وہی ہے، کیونکہ انسان پھر فوراً سوچنے لگتا ہے ہائے اب کیا ہوگا، میرا کیا کروں گی، کدھر جاؤں گی، آدمی بھی سوچتا ہے۔ تو اللہ کے لیے جو آسمانوں اور زمین میں ہے، تم کیوں ڈس ہارٹ ہوتے ہو؟ جو اتنے بڑے کا مالک ہے، کیا وہ تمہیں غنی نہیں کر سکتا، تمہارے لیے راستے نہیں نکال سکتا؟ وَلَقَدْ وَصَّيْنَا الَّذِينَ أُوتُوا الْكِتَابَ مِن قَبْلِكُمْ وَإِيَّاكُمْ، اللہ تعالیٰ نے وصیت کی ہے۔ وصیت کا مطلب کیا ہوتا ہے؟ تاکیدی حکم، بہت تاکید کی ہے۔ کن کو؟ الذین اوتوا الکتاب من قبلکم، ان کو جو جن کو اللہ نے کتاب دی تھی تم سے جو پہلے آئے تھے، وَإِيَّاكُمْ، اور تم کو بھی تاکید کر رہا ہے۔ کس بات کی تاکید کر رہا ہے اللہ تعالیٰ؟ اَنِ اتَّقُوا اللَّهَ، کہ ڈرو اللہ سے۔ یاد رکھنا اللہ کا تقوی اختیار کرنا، اگر انسان ان معاملات میں اللہ کا ڈر نہ رکھے نا تو یہ معاملات میں بہت ہیرا پھیری ہو سکتی ہے، کیونکہ کوئی نہیں دیکھ رہا ہوتا آپ گھروں میں کیا کہہ رہے ہیں، کون کیا بول رہا ہے، کون کس سے زیادتی کر رہا ہے، کہیں عورت زیادتی کرتی ہے، کہیں مرد کرتا ہے۔ یہ چیزیں اللہ کے ڈر کے بغیر انسان اگر کرے بہت ظلم کر سکتا ہے، بہت زیادتیاں کر سکتا ہے دوسرے پہ، مگر اللہ کا ڈر ہی ہے جو انسان کو بند کمروں میں بھی، بند گھروں کے اندر بھی سیدھا رکھتا ہے کہ ایک اللہ تو ہے نا جو مجھے دیکھ رہا۔ تو اللہ تعالیٰ نے صرف تمہیں نہیں یہ نصیحت کرتا، تم سے پہلے لوگوں کو بھی یہی نصیحت کی تھی، یہود کو بھی یہی کہا تھا، نصرانیوں کو بھی یہی کہا تھا، اور جتنی لوگ یہ کتاب والے تھے، یہ لوگ، ان کو یہی اللہ تعالیٰ نے تاکید کی تھی کہ تم اللہ کا ڈر اختیار کرو۔ ہر دور کے لوگوں کو دیکھیں یہ بات آ رہی ہے، ہر دور کے یعنی اہل کتاب کو، تو پھر سوچیں کہ یہ کتنی ضروری بات ہے۔ اصلاح اسی سے ہوگی، اگر ہم نے اس سسٹم کو سیدھا رکھنا ہے نا تو تقوی ہمارے اندر ہوگا تو گھر کا نظام سیدھا رہے گا۔ اسی سے بھی نہ ڈریں اس میں کہ لوگوں کو کیا، لوگوں کو نہ پتہ چل جائے، فلانوں کو نہ، بس اللہ کا ڈر رکھیں۔ وَإِن تَكْفُرُوا، اور اگر تم کفر کرو گے، تم انکار کرو گے، نہ اللہ کا ڈر رکھنا ہے، نہ تمہیں اس کی ضرورت لگتی ہے، تم نے وہی کرنا جو تمہاری مرضی آتی ہے، تم اللہ سے بے خوف ہو کے کام کرتے ہو، یہ سب ہے نا انکار کرنا۔ کفر کا مطلب کیا ہے؟ یعنی جو اللہ تعالیٰ نے یہاں پہ فرمایا اس کا انکار کر دینا، تم نہیں مانتے اس چیز کو، تمہیں کوئی اللہ کا ڈر نہیں آتا جس وقت تم معاملات کرتے ہو۔ اِنَّ لِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ، یاد رکھو اللہ کے لیے جو آسمانوں اور جو زمین میں۔ یہ بات کیوں آئی؟ اس لیے کہ پھر اللہ کو پرواہ نہیں ہے، نہیں تم کرتے تمہارا اپنا نقصان ہے، اللہ کو کوئی پرواہ نہیں، اس کی بادشاہت میں، اس کی حکومت میں کوئی فرق نہیں آتا۔ इसका नहीं, उसका नहीं नुकसान होता, तुम्हारा होता है। उसके कवानीन पे चलोगे तो तुम्हारा फायदा है, बच जाओगे तुम। वकान अल्लाह गनीयन हमीदा, इसीलिए कहा गया अल्लाह तो गनी है, वो बेनियाज है, उसको क्या फर्क पड़ता है। और हमीद है, हमीद कौन, यानी तारीफ वाला, यानी अगर कोई इसकी तारीफ करे या ना करे उससे नहीं फर्क पड़ता, वो खुद ब खुद तारीफ वाला है, अपनी जात में महमूद है। वलिल्लाहि मा फिस्समावाति वमा फिल अर्द। देखा आपने कितनी तकरार है बार बार इस चीज की, बार बार इस बात की तकरार है कि अल्लाह ही के लिए जो आसमानों में और जो जमीन में, ऊपर नजर उठाओ जो देख रहे हो ना सब ये अल्लाह के गुलाम है, ये अल्लाह के हैं, अल्लाह की मुट्ठी में है। नीचे देखो अपने जमीन की तरफ देखो, ये भी सब अल्लाह के गुलाम है, उसका हुक्म चलता है इनकी जिंदगियों पे, ये अल्लाह की खिलाफ वर्जी नहीं करते, फिर तुम क्यों करते हो। अब ये तकरार में हिकमत है बहुत बड़ी। देखिए खानदानी निजाम के, फैमिली लाइफ के ये जो अहकामात हैं ये किसने दिए हैं, ये बताया जा रहा है ये उस मालिक ने दिए जो आसमानों और जमीन का मालिक है, वो है जो इस पूरी कायनात को चला रहा है, वो तुम्हें ये अहकामात दे रहा है। कोई फिलोसोफर, कोई इसका जो इस चीज के एक्सपर्ट्स होते हैं, कोई साइकेट्रिस्ट, कोई साइकोलॉजिस्ट, वो नहीं बता रहा तुम्हें ये फैमिली लॉज, ये फैमिली यूनिट को कैसे सही रखना है और चलाना है, ये वो रब बता रहा है जो पूरी कायनात को चला रहा है, जिसका ये सिस्टम आसमानों और जमीन का इतना बेस्ट चल रहा है, वो तुम्हें ये अहकाम दे रहा है। इसका मतलब तुम उसके अहकाम पे चलोगे तो तुम्हारा खानदानी निज़ाम भी ठीक हो जाएगा, वहां पे भी तुम्हारी बचत हो जाएगी। देखें आसमानों में जितनी चीजें हैं उनमें तो कोई टकराव नहीं है, उनमें तो कोई ऐसी ज्यादतियां नहीं है एक दूसरे के ऊपर, उनमें तो कहीं जुल्म नहीं नजर आ रहा। आसमान की तरफ देखे, जमीन की तरफ देखे, सब कितनी हारमनी से, कितने सुकून से अपने अपने दायरे में काम कर रहे हैं। ये चलाने वाला अल्लाह है, वो अल्लाह तुम्हें बता रहा है ये, तो तुम नहीं मानोगे, तुम इनकार करोगे। कफा बिल्लाही वकीला, अल्लाह फिर काफी है कारसाज, काम बनाने वाला, वकील वो मालिक भी है, काम भी वही बनाता है। तुम्हारे मामलात हल करने के लिए अल्लाह ने वही भेजी है, तो तुम उस पर भरोसा करो। वकील जो होता है ना इंसान, उस पर भरोसा करता है ना, आप अपना मामला उसके सुपुर्द करके उसके आराम से सो जाते हैं, मैंने फलां को अपना वकील बना लिया, अब मैं फलां वकील को, मैंने फलां बंदे को जो इतना बड़ा शहर का है ना आदमी, नामवर, उसको अपना वकील बनाया, तो अब तो हमें कोई फिक्र करने की जरूरत ही नहीं। ऐसा ही होता है ना, तो जिसने अल्लाह को अपना वकील बना लिया तो फिर वो वकील काफी है, मगर तुम उसको वकील बनाओ तो सही, भरोसा तो करो उस पर, तो तुम्हारी जिंदगी संवर जाएगी। वह यशा युज़हिबकुम अय्युहन्नास, ए लोगो अगर वो चाहे तो तुमको ले जाए, वो याती भी आखरीन, और दूसरों को ले आए, वो तुम्हारा मोहताज नहीं है। अगर तुम कुफर करते हो ना, तुम इनकार करते हो, वो चाहे तुम्हें उठा के फेंक दे, दूसरी कौम तुम्हारी जगह ले आए। क्या कौम आद को नहीं उसने उठा के फेंक दिया, समूद को नहीं फेंका, नूह की कौम को नहीं फेंका, कौम लूत को नहीं सफाए हस्ती से मिटा दिया, तो तुम क्या चीज हो। दुनिया तो फिर भी चलती रही है उनके बगैर, उसके लिए तो कोई मुश्किल नहीं था उन सबको मिटा देना, तुम भी मिटा दिए जा सकते हो, और वो किसी औरों को ले आएगा तुम्हारी जगह। सूरह मुहम्मद में अल्लाह ताला ने फरमाया अगर तुम मुंह फेरोगे, अगर तुम मुंह फेरोगे तो अल्लाह तुम्हारी जगह बदल के कोई और ले आएगा, फिर वो तुम जैसे नहीं होंगे। हम सोचते हैं हम ही पता नहीं अल्लाह का काम कर रहे हैं, हम ही उसके दीन का काम कर रहे हैं, हम पता नहीं कितने बड़े कारनामे करें, अगर हम नहीं होंगे तो पता नहीं कोई नहीं करेगा। नहीं, वो तुम्हें ले जाएगा, औरों को ले आएगा, वो किसी का मोहताज नहीं है, तुम नहीं और सही, और नहीं और सही, और उसको कोई इसमें मुश्किल नहीं है कि अगर ये चले जाएंगे कितना बड़ा नुकसान हो जाए कि और लाने पड़ेंगे, और इंसान बनाने पड़ेंगे, फिर क्या होगा। नहीं, उसने तो कुन कहना तो हो जाना, तुम्हारा पता नहीं चलना अलबत्ता कि कभी आए भी थे इस दुनिया में या नहीं, ऐसे तुम मिट जाओगे। कौन याद करता है फिर किसी को, कितने आए और चले गए, वो उसी के इज्जत से तुम दुनिया में बैठे हो, चल फिर रहे हो, काम कर रहे हो, रह सह रहे हो, ये उसकी मशीयत है। तो तुम ये सारा तुम्हारा धंधा चल रहा है और वो चाहे तुम्हारी बिसात उलट दे और तुम ऐसे हो जाओ जैसे कभी आए ही नहीं थे और तुम्हारी जगह औरों को रिप्लेस कर दे। कितनी बड़ी डांट है इसमें कि देखो तुम सीधे हो जाओ, नहीं सीधे होते ना तो कोई मसला नहीं है, कोई मसला नहीं है, क्या बनेगा फिर क्या होगा। इंसान समझता है ना, हम इंडिविजुअल्स तो ऐसे ही समझते हैं ना कि मेरे बगैर तो जैसे कुछ चल ही नहीं सकता, ना ही मैं घर में नहीं होती ना तो फिर पता नहीं क्या हो जाता है, अगर मैं ना हूं, हम बोलते भी हैं कई दफा मुंह से, मैं ना हूं तो ये तुम लोग को क्या बनेगा ना, जैसे कोई सारा दुनिया का सिस्टम ही रुक जाएगा, कुछ नहीं होता। फिर वही इंसान नहीं होता, बाकी सब चल रहा होता। तो पिछले भी बहुत आए और चले गए, तो तुम भी आओगे, तुम भी आए हो अल्लाह के इज़्ज़त से आए हो, ये ना समझना कि तुमने ही बस रहना है और तुम नहीं रहोगे तो अल्लाह की इबादत कौन करेगा और अल्लाह के दीन के काम कौन करेगा। और ये पता नहीं कुरान भी हम सोचते हैं कि हम ना पढ़ेंगे तो क्या हो जाएगा, नहीं, अल्लाह का एहसान है तुम पे, तुम्हारा कोई एहसान नहीं है। अल्लाह अकबर। तो उसने तो कई कई कौमें आईं, इतनी ताकतवर थी, इतने हजारों लोग थे, वो ख़त्म हो गए, तुम क्या चीज़ हो। वकान अल्लाह अला ज़ालिका क़दीरा, अल्लाह ताला इस पर कुदरत रखने वाला, कोई चीज़ उसकी कुदरत से बाहर नहीं है, ये उसके लिए मुश्किल है ही नहीं। ये नहीं है कि हाँ ये बेचारे कलमा पढ़ते हैं या ये लाखों लोग हैं, इनको कैसे उठाया जाए और इनकी जगह रिप्लेसमेंट करनी, हमारे लिए तो मुश्किल होती है, हम इंसान हैं, कमज़ोर हैं। अब एक चीज़ चलती भी हम कहेंगे अब इसको उठा के दूसरी लेकर आएँ, फिक्स करें, पता नहीं वो चले नहीं चले, कैसी हो, नहीं 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 नहीं, अल्लाह के लिए कोई चीज़ मुश्किल नहीं। इन्ना लहाला कुल्ली शैइन क़दीर। तो कभी भी कोई ये ना समझे हमारे चलने से या हमारे करने से ही कोई काम होते हैं, ये चल रहे हैं या ये हो रहा है, नहीं, अल्लाह चाहे तुम्हें उठाए, तलपट कर दे और तुम्हारी जगह और आ जाए। तो ये अल्लाह का एहसान समझो अपने ऊपर कि अगर तुम्हें कोई नेकी करने का मौका मिलता है, अगर तुमसे अल्लाह ताला कोई काम ले लेता ना, तो इसके अंदर अपने लिए से समझो कि अल्लाह ताला ने मुझे एजाज दिया और अल्लाह को ये करने से कोई रोक नहीं सकता। जैसे मैंने आपको बताया था कि चाहत सिर्फ एक फकत अल्लाह की ज़ात है जिसकी हर चाहत पूरी हो जाती है, उसके अलावा कोई हस्ती ऐसी नहीं, चाहे वो अंबिया ही क्यों ना हो, कोई हस्ती ऐसी नहीं कि जो वो चाहते हो वैसा हो जाए। तो जब वो अगर चाहे तो कोई रोक नहीं सकता उसको। अल्लाह ताला हम सबको माफ़ फरमा दे, अल्लाह ताला हम सबको इन आयात पर अमल करने की तौफीक अता फरमाए, हमारे दिलों में ये रासिख कर दे या अल्लाह के वो लिल्लाहि मा फिस समावाति व मा फिल अर्ज। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंत नस्तग़फिरुका व नतूबु इलैक।
ويستفتونك في النساء قل الله يفتيكم فيهن وما يتلى عليكم في الكتاب في يتامى النساء اللاتي لا تؤتونهن ما كتب لهن وترغبون أن تنكحوهن والمستضعفين من الولدان وأن تقوموا لليتامى بالقسط وما تفعلوا من خير فإن الله كان به عليما وإن امرأة خافت من بعلها نشوزا أو إعراضا فلا جناح عليهما أن يصلحا بينهما صلحا والصلح خير وأحضرت الأنفس الشح وإن تحسنوا وتتقوا فإن الله كان بما تعملون خبيرا ولن تستطيعوا أن تعدلوا بين النساء ولو حرصتم فلا تميلوا كل الميل فتذروها كالمعلقة وإن تصلحوا وتتقوا فإن الله كان غفورا رحيما وإن يتفرقا يغني الله كلا من سعته وكان الله واسعا حكيما ولله ما في السماوات وما في الأرض ولقد وصينا الذين أوتوا الكتاب من قبلكم وإياكم أن اتقوا الله وإن تكفروا فإن لله ما في السماوات وما في الأرض وكان الله غنيا حميدا ولله ما في السماوات وما في الأرض وكفى بالله وكيلا إن يشأ يذهبكم أيها الناس ويأتي بآخرين وكان الله على ذلك قديرا من